पहला सैमुअल बाब 14। एक दिन योनातन ने अपने जवान सलाह बरदार से कहा, आओ हम परली तरफ जाएं जहां फिलिस्ती फौज की चौकी है। लेकिन उसने अपने बाप को इत्तला न दी। साउल उस वक्त अनार के दरख्त के साए में बैठा था, जो जिबा के करीब के मजरून में था। 600 मर्द उसके पास थे। अखिया इमाम भी साथ था, जो इमाम का बाला पोश पहने हुए था। अखिया यकबूत के भाई अखितूब का बेटा था। उसका दादा फिनहास और परदादा एली था, जो पुराने जमाने में सैला में रब का इमाम था। किसी को भी मालूम न था कि योनातन चला गया है। फिलिस्ती चौकी तक पहुंचने के लिए योनातन ने एक तंग रास्ता अख्तियार किया, जो दो कड़ारों के दरमियान से होकर के गुजरता था। पहले का नाम बोसीस था और वो शुमाल में मिकमास के मकाबिल था। दूसरे का नाम सिना था और वो जुनूब में जिबा के मकाबिल था। योनातन ने अपने जवान सलाह बरदार से कहा, आओ हम परली तरफ जाएं जहां इन नामख्तूनों की चौकी है, शायद रब हमारी मदद करे, क्योंकि उसके नजदीक कोई फर्क नहीं कि हम ज्यादा हों या कम। उसका सलाह बरदार बोला, जो कुछ आप ठीक समझते हैं वही करें, जरूर जाएं, जो कुछ भी आप कहेंगे मैं हाजिर हूं। योनातन बोला, ठीक है, फिर हम यूं दुश्मनों की तरफ बढ़ते जाएंगे कि हम उन्हें साफ नजर आएं। अगर वो हमें देखकर पुकारें, रुक जाओ वरना हम तुम्हें मार देंगे, तो हम अपने मंसूबे से बाज आकर उनके पास नहीं जाएंगे। लेकिन अगर वो पुकारें, आओ हमारे पास आ जाओ, तो हम जरूर उनके पास चढ़ जाएंगे, क्योंकि ये इसका निशान होगा कि रब उन्हें हमारे कब्जे में कर देगा। चुनांचे वो चलते चलते फिलिस्ती चौकी को नजर आए। फिलिस्ती शोर मचाने लगे, देखो इसराइली अपने छिपने के मलबों से निकलकर आ रहे हैं। चौकी के फौजियों ने दोनों को चैलेंज किया, आओ हमारे पास आओ तो हम तुम्हें सबक सिखाएंगे। ये सुनकर योनातन ने अपने सलाह बरदार को आवाज दी, आओ मेरे पीछे चलो। रब ने उन्हें इसराइल के हवाले कर दिया। दोनों अपने हाथों और पैरों के बल चढ़ते चढ़ते चौकी तक जा पहुंचे। जब योनातन आगे आगे चलकर फिलिस्तियों के पास पहुंच गया, तो वो उसके सामने गिरते गए, साथ साथ सलाह बरदार पीछे से लोगों को मारता गया। इस पहले हमले के दौरान उन्होंने तकरीबन 20 आदमियों को मार डाला। उनकी लाशें आध एकड़ जमीन पर बिखरी पड़ी थीं। अचानक पूरी फौज में दहशत फैल गई, न सिर्फ लश्करगाह बल्कि खुले मैदान में भी। चौकी के मर्द और लूटने वाले दस्ते भी थरथराने लगे। साथ साथ जलजला आया। रब ने तमाम फिलिस्ती फौजियों के दिलों में दहशत पैदा की। साउल के जो पहरेदार जिबा से दुश्मन की हरकतों पर गौर कर रहे थे, उन्होंने अचानक देखा कि फिलिस्ती फौज में हलचल मच गई है। अफरा तफरी कभी इस तरफ कभी उस तरफ बढ़ रही है। साउल ने फौरन हुक्म दिया, फौजियों को गिनकर मालूम करो कि कौन चला गया है। मालूम हुआ कि योनातन और उसका सलाह बरदार मौजूद नहीं है। साउल ने अखिया को हुक्म दिया, अहद का संदूक ले आए, क्योंकि वो उन दिनों में इसराइली कैंप में था। लेकिन साउल अभी अखियाह से बात कर रहा था कि फिलिस्ती लश्करगाह में हंगामा और शोर बहुत ज्यादा बढ़ गया। साउल ने इमाम से कहा, कोई बात नहीं, रहने दें। वो अपने 600 अफराद को लेकर फौरन दुश्मन पर टूट पड़ा। जब उन तक पहुंच गए तो मालूम हुआ कि फिलिस्ती एक दूसरे को कत्ल कर रहे हैं और हर तरफ हंगामा ही हंगामा है। फिलिस्तियों ने काफी इसराइलियों को अपनी फौज में शामिल कर लिया था। अब ये लोग फिलिस्तियों को छोड़कर साउल और योनातन के पीछे हो लिए। इनके अलावा जो इसराइली इफ्राइम के पहाड़ी इलाके में इधर उधर छुप गए थे, जब उन्हें खबर मिली کہ فلسطی بھاگ رہے ہیں تو وہ بھی ان کا تعاقب کرنے لگے۔ لڑتے لڑتے میدان جنگ بیت آون تک پھیل گیا۔ اس طرح رب نے اس دن اسرائیلیوں کو بچا لیا۔ اس دن اسرائیلی سخت لڑائی کے باعث بڑی مصیبت میں تھے، اس لیے ساؤل نے قسم کھا کر کہا، اس پر لعنت جو شام سے پہلے کھانا کھائے، پہلے میں اپنے دشمن سے انتقام لوں گا، پھر ہی سب کھا پی سکتے ہیں۔ اس وجہ سے کسی نے روٹی کو ہاتھ تک نہ لگایا۔ پوری فوج جنگل میں داخل ہوئی تو وہاں زمین پر شہد کے چھتے تھے۔ تمام لوگ جب ان کے پاس سے گزرے تو دیکھا کہ ان سے شہد ٹپک رہا ہے، لیکن کسی نے تھوڑا بھی لے کر کھانے کی جرت نہ کی، کیونکہ سب ساؤل کی لعنت سے ڈرتے تھے۔ یونتن کو لعنت کا علم نہ تھا، اس لیے اس نے اپنی لاٹھی کا سرا کسی چھتے میں ڈال کر اسے چاٹ لیا۔ اس کی آنکھیں فوراً چمک اٹھیں اور وہ تازہ دم ہو گیا۔ کسی نے دیکھ کر یونتن کو بتایا، آپ کے باپ نے فوج سے قسم کھلا کر اعلان کیا ہے کہ اس پر لعنت جو اس دن کچھ کھائے، اسی وجہ سے ہم سب اتنے نڈھال ہو گئے ہیں۔ یونتن نے جواب دیا، میرے باپ نے ملک کو مصیبت میں ڈال دیا ہے، دیکھو اس تھوڑے سے شہد کو چکھنے سے میری آنکھیں کتنی چمک اٹھیں اور میں کتنا تازہ دم ہو گیا۔ بہتر ہوتا کہ ہمارے لوگ دشمن سے لوٹے ہوئے مال میں سے کچھ نہ کچھ کھا لیتے، لیکن اس حالت میں ہم فلسطینوں کو کس طرح زیادہ نقصان پہنچا سکتے ہیں۔ اس دن اسرائیلی فلسطینوں کو مکاس سے مار مار کر ایالون تک پہنچ گئے، لیکن شام کے وقت وہ نہایت نڈھال ہو گئے تھے۔ پھر وہ لوٹے ہوئے ریوڑوں پر ٹوٹ پڑے۔ انہوں نے جلدی جلدی بھیڑ بکریوں، گائے، بیلوں اور بچڑوں کو ذبح کیا۔ بھوک کی شدت کی وجہ سے انہوں نے خون کو صحیح طور سے نکلنے نہ دیا، بلکہ جانوروں کو زمین پر چھوڑ کر گوشت کو خون سمیت کھانے لگے۔ کسی نے ساؤل کو اطلاع دی، دیکھیں لوگ رب کا گناہ کر رہے ہیں، کیونکہ وہ گوشت کھا رہے ہیں جس میں اب تک خون ہے۔ یہ سن کر ساؤل پکار اٹھا، آپ رب سے وفادار نہیں رہے۔ پھر اس نے ساتھ والے آدمیوں کو حکم دیا، کوئی بڑا پتھر لڑکا کر ادھر لے آئیں، پھر تمام آدمیوں کے پاس جا کر انہیں بتا دینا، اپنے جانوروں کو میرے پاس لے آئیں تاکہ انہیں پتھر پر ذبح کر کے کھائیں، ورنہ آپ خون آلودہ گوشت کھا کر رب کا گناہ کریں گے۔ سب مان گئے۔ اس شام وہ ساؤل کے پاس آئے اور اپنے جانوروں کو پتھر پر ذبح کیا۔ وہاں ساؤل نے پہلی دفعہ رب کی تعظیم میں قربان گاہ بنائی۔ پھر اس نے اعلان کیا، آئیں ہم ابھی اسی رات فلسطینیوں کا تعاقب کر کے ان میں لوٹ مار کا سلسلہ جاری رکھیں تاکہ ایک بھی نہ بچے۔ فوجیوں نے جواب دیا، ٹھیک ہے، وہ کچھ کریں جو آپ کو مناسب لگے، لیکن امام بولا، پہلے ہم اللہ سے ہدایت لیں۔ چنانچہ ساؤل نے اللہ سے پوچھا، کیا ہم فلسطینیوں کا تعاقب جاری رکھیں؟ کیا تو انہیں اسرائیل کے حوالے کر دے گا؟ لیکن اس مرتبہ اللہ نے جواب نہ دیا۔ یہ دیکھ کر ساؤل نے فوج کے تمام رہنماؤں کو بلا کر کہا، کسی نے گناہ کیا ہے، معلوم کرنے کی کوشش کریں کہ کون قصوروار ہے۔ رب کی حیات کی قسم جو اسرائیل کا نجات دہندہ ہے، قصوروار کو فوراً سزائے موت دی جائے گی، خواہ وہ میرا بیٹا یونتن کیوں نہ ہو۔ لیکن سب خاموش رہے۔ تب ساؤل نے دوبارہ اعلان کیا، پوری فوج ایک طرف کھڑی ہو جائے اور یونتن اور میں دوسری طرف۔ لوگوں نے جواب دیا، جو آپ کو مناسب لگے وہ کریں۔ پھر ساؤل نے رب اسرائیل کے خدا سے دعا کی، اے رب ہمیں دکھا کہ کون قصوروار ہے۔ جب قرعہ ڈالا گیا تو یونتن اور ساؤل کے گروہوں کو قصوروار قرار دیا گیا اور باقی فوج کو بے قصور۔ پھر ساؤل نے حکم دیا، اب قرعہ ڈال کر پتا کریں کہ میں قصوروار ہوں یا یونتن۔ جب قرعہ ڈالا گیا تو یونتن قصوروار ٹھہرا۔ ساؤل نے پوچھا، بتائیں آپ نے کیا کیا؟ یونتن نے جواب دیا، میں نے صرف تھوڑا سا شہد چکھ لیا جو میری لاٹھی کے سرے پر لگا تھا، لیکن میں مرنے کے لیے تیار ہوں۔ ساؤل نے کہا، یونتن، اللہ مجھے سخت سزا دے اگر میں آپ کو اس کے لیے سزائے موت نہ دوں۔ لیکن فوجیوں نے اعتراض کیا، یہ کیسی بات ہے، یونتن ہی نے اپنے زبردست حملے سے اسرائیل کو آج بچا لیا ہے، اسے کس طرح سزائے موت دی جا سکتی ہے؟ کبھی نہیں، اللہ کی حیات کی قسم، اس کا ایک بال بھی بیکار نہیں ہوگا، کیونکہ آج اس نے اللہ کی مدد سے فتح پائی ہے۔ یوں فوجیوں نے یونتن کو موت سے بچا لیا۔ تب ساؤل نے فلسطینیوں کا تعاقب کرنا چھوڑ دیا اور اپنے گھر چلا گیا۔ فلسطینی اپنے ملک میں واپس چلے گئے۔ جب ساؤل تخت نشین ہوا تو وہ ملک کے ارد گرد کے تمام دشمنوں سے لڑا، ان میں موآب، امون، ادوم، زوباہ کے بادشاہ اور فلسطی شامل تھے، اور جہاں بھی جنگ چھڑی وہاں اس نے فتح پائی۔ وہ نہایت بہادر تھا، اس نے امالیقیوں کو بھی شکست دی اور یوں اسرائیل کو ان تمام دشمنوں سے بچا لیا جو بار بار ملک کو لوٹ مار کرتے تھے۔ ساؤل کے تین بیٹے تھے، یونتن، اسوی اور ملکی۔ شو، اس کی بڑی بیٹی میرب اور چھوٹی بیٹی میکل تھی۔ بیوی کا نام اخینوم بنت اخیماز تھا۔ ساؤل کی فوج کا کمانڈر ابنیر تھا، جو ساؤل کے چچا نیر کا بیٹا تھا۔ ساؤل کا باپ قیس اور ابنیر کا باپ نیر سگے بھائی تھے، جن کا باپ ابیل تھا۔ ساؤل کے جیتے جی فلسطینیوں سے سخت جنگ جاری رہی، اس لیے جب بھی کوئی بہادر اور لڑنے کے قابل آدمی نظر آیا تو ساؤل نے اسے اپنی فوج میں بھرتی کر لیا۔